हामी रोमी 8 अध्यायमा आइपुगेछौँ। अब हामीले रोमी 1-5 चाहिँ धर्मीकरणको विषयमा अध्ययन गर्यौं, रोमी 6-8 चाहिँ पवित्रीकरण सम्बन्धी हो भनेर चाहिँ हामीले भन्दै आएका छौं। अनि रोमी 6 चाहिँ अन्तर्वास गर्ने पाप स्वभाव सिद्धको विश्वासीको सम्बन्धको सवालमा कसरी ख्रिस्टसित विश्वासी मरेको हुनाले र बौरी उठेको हुनाले ऊ चाहिँ पापमा जीर्ण हुनु पर्दैन, पापको दास हुनु पर्दैन भन्ने कुराको अध्ययन गर्यौं। रोमी 7 अध्यायमा चाहिँ ख्रिस्टसितै विश्वासी मरेको हुनाले ऊ व्यवस्थाको लेखी मरेको छ र त्यसैले ऊ व्यवस्थाको पुरानोपनमा होइन तर अब चाहिँ ख्रिस्टसँगको यो नयाँ सम्बन्धमा नयाँ आत्मामा जीवनलाई चाहिँ उसलाई स्वतन्त्र पारिएको कुरा चाहिँ हामीले अध्ययन गर्यौं र त्यो सत्यता नबुझिकन व्यवस्था पालन गर्न खोज्दै अथवा आफैले असल गर्न खोजेर एउटा विश्वासीले जब प्रयास गर्दछ ऊ चाहिँ संघर्षमा पर्ने कुरा चाहिँ रोमी 7 अध्यायको दोस्रो खण्डको लामो विषय थियो र जसको अन्त चाहिँ हार थियो। उसलाई अब यो भन्न बाध्य भयो कि भाइ म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। र अब चाहिँ रोमी 8 अध्यायमा आएको छौ जहाँ चाहिँ त्यसको निष्कर्षमा हामीलाई डोर्याउनुहुन्छ परमेश्वरले। भन्नुपर्दा यो रोमीको 8 अध्याय चाहिँ प्रभु येशु ख्रिस्टमा हुनेहरूलाई अथवा ख्रिस्ट येशुमा हुनेहरूलाई बाइबलकै सबैभन्दा हौसलापूर्ण, उत्साहजनक र रोमहर्षक अध्यायहरूमध्ये एक हुनुपर्छ। यस अध्यायको सुरु चाहिँ केबाट हुन्छ? रोमी 8:1। यसकारण अब ख्रिस्ट येशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन भनेर सुरु हुन्छ भने यो रोमी 8 अध्यायको अन्त चाहिँ कसरी सुरु हुन्छ? हामीलाई हाम्रा प्रभु येशु ख्रिस्टमा भएको परमेश्वरको प्रेमदेखि कुनै पनि कुराले अलग पार्न सक्दैन भन्ने कुरामा टुङ्गिन्छ। त्यसैले कुनै दण्डको आज्ञा छैन ख्रिस्ट येशुमा हुनेहरूलाई र कुनै कुराले अलग पार्न सक्दैन, पार्दैन ख्रिस्ट येशुमा हुनेहरूलाई, अर्थात ऊ न्यायमा पर्ने छैन र अलग गरिने छैन। यो चाहिँ रोमी 8 अध्यायको सुरु र अन्त यसरी छ। अनि यो रोमी 8 अध्यायको पहिलो खण्ड को चाबी शब्द चाहिँ आत्मा हो, आत्मा जुन चाहिँ यो शब्द 8 अध्यायमा 20 प्रयोग भएको छ, 20। अब तपाईँले यदि रोमी 1 यो आत्मा भन्ने शब्द कति पटक प्रयोग गरिएको छ भनेर 7 अध्यायसम्म चाहिँ गर्नुभयो भने 1, 2, 3, 4, 5, 6, 7 त्यहाँ चाहिँ केवल 4 मात्र उल्लेख भएको छ। तर 81 अब 8 अध्यायमा आएर चाहिँ 20 उल्लेख छ। त्यसले यो नै चाबी शब्द हो। त्यसैले हामी रोमी 8 पहिला 1-11 पदहरूसम्म हामी यो पहिलो क्लासको अध्ययनमा सुरु गर्ने छौं। यसकारण अब ख्रिस्ट येशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछन्, किनकि ख्रिस्ट येशुमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ। किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो। यसैले कि व्यवस्थाको धार्मिकता हामीमा जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछौ पूरा होस्, किनकि शारीरिक हुनेहरू शरीरकै कुराहरूमा मन लगाउँछन् तर आत्मिकहरू आत्माकै कुराहरूमा मन लगाउँछ, किनकि शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो तर आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। किनभने शरीरमा मन लगाउन चाहिँ परमेश्वरसँग दुश्मनी गर्ने हो, किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन, किनकि यो हुन नै सक्दैन। यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन्। तर साँच्चै परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रिस्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। तर ख्रिस्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेको छ तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ। तर जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो उहाँको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रिस्टलाई मरेकाहरूबाट बौराई उठाउनु हुनेले तिमीहरूभित्र बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मर्ने शरीरहरूलाई पनि जीवित पार्नुहुनेछ। पहिलो पदले बताउँदैछ कि ख्रिस्ट येशूमा उनीहरू सुरक्षित छन्, सुनिश्चित छन् अनन्तको लागि। अनन्त सुरक्षा, इटर्नल सिक्योरिटी, अनन्त सुरक्षाको यो शिक्षालाई खुलस्त गरी प्रस्तुत गर्ने बाइबलकै चाबी अध्यायहरूमध्ये चाहिँ रोमी 8 अध्याय एउटा हो। यो ज्यादै महत्वपूर्ण बाइबल शिक्षा हो कि एउटा साँचो विश्वासीले कहिले पनि मुक्ति गुमाउँदैन, ऊ अनन्तसम्म ख्रिस्टमा सुरक्षित छ। रोमी 8 1 बताएको छ कि यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन। दण्डको आज्ञा भनेको चाहिँ कसैमाथि न्याय खस्नु, यसको अक्षरश माने यहाँ भन्दैछ परमेश्वरको न्याय अब ममाथि खस्ने छैन। प्रश्न, किन परमेश्वरको न्याय ममाथि खस्ने छैन? 7:24 आए म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकाएर देला? 8:2 पदमा पढ्छौ किनकि ख्रिस्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ। मैले मृत्यु र पापको व्यवस्थाबाट छुटकारा पाइसकेको छु। यदि म अझै पाप र मृत्युको व्यवस्थाको अधीनमा भएको भए म परमेश्वरको दण्डको आज्ञामुनि पर्नु पर्थ्यो अनि पढ्ने पनि होइन, किनभने पापले न्यायको माग गर्छ अथवा कमाएको हुन्छ, पापको ज्याला मृत्यु हो अनि दण्ड अपरिहार्य हुन्छ। तर परमेश्वरको प्रशंसा होस् किनभने उहाँले पठाउनु भएको उहाँको पुत्र कलवरी क्रुसमा गएर जुन काम गरिदिनु भयो त्यसले मेरो पाप र दण्डको आज्ञाको समस्या चाहिँ पुरै समाधान गरिसक्नु भयो। रोमी 8:3 बताएको छ कि परमेश्वरले आफ्नो पुत्रलाई दण्डको आज्ञा दिनुभयो। यहाँ लेखेको छ बीचमा आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो। किन? ताकि म माथि यो दण्डको आज्ञा कहिले पनि नपरोस्। त्यसैले रोमी 8:1 यसकारण अब ख्रिस्ट येशूमा उनीहरूलाई कुनै दण्डको आज्ञा छैन। परमेश्वरको दण्डको आज्ञा चाहिँ उहाँको प्रिय पुत्रमाथि खस्न गयो, म माथि नपरोस् भनेर। म चाहिँ अब धर्मी ठरिएको छु, म दण्डको आज्ञा मुनि छैन। रोमी 5 अन्तिम खण्डमा त्यही अध्ययन गरेका थियौँ। आदमले चाहिँ हामीलाई दण्डको आज्ञा मुनि ल्यायो तर अन्तिम आदम ख्रिस्टले चाहिँ हामीलाई धर्मी ठहराउन सम्भव गरायो। योहन्ना 5:24 हामी एकचोटि पढौँ। योहन्ना 5:24 प्रभु येशू ख्रीष्टले यसरी भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ र ऊ केमा पर्ने छैन, न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। ख्रीष्ट येशूमा उनीहरूलाई कुनै दण्डको आज्ञा छैन किनभने आजभन्दा 2000 वर्ष अगाडि नै त्यो दण्डको आज्ञा चाहिँ प्रभु येशू ख्रीष्टमा खस्यो, त्यो पूरा भइसक्यो, उहाँले सहिसक्नु भयो दण्डको आज्ञा। जसरी यशया 53:5-6 लेखिएको छ, यसैया 53:5-6 तरु त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्महरूका निम्ति चोटै चोट परेको थियो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो र उसका कोर्राका चोटहरूद्वारा हामी निको भयौं। हामी सबैले भेडाहरूले झैं बाटो बिराएका छौं, हामी हरेक आफ्नो बाटोतिर लागेका छौं, तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनु भएको छ। जब हामी ख्रिस्टमा आउँछौं, विश्वास गर्छौं, तब हामी धर्मी ठहरिन्छौं। सारा विश्व सृष्टिकै न्यायकर्ताले भन्नुहुन्छ, तिमी अब उसो ख्रिस्ट यीशुमा भएको हुनाले निर्दोष छौ, दोषी छैन। अब परमेश्वरकी चुनिएकाहरूको विरुद्धमा कसले दोष लाउला भनेर हामी रोमी 8:33 हामीले अध्ययन गर्न बाँकी छ। परमेश्वरले नि यदि हामीलाई दण्डको आज्ञा दिनुहुने छैन भने, अनि परमेश्वरले नि यदि हामीलाई दोषी ठहराउनुहुने छैन भने, हामीले चाहिँ दण्डको आज्ञाको फिक्र गर्नु पर्दैन। ख्रिस्ट यीशुमा हुनेहरूलाई दण्डको आज्ञा छैन, विश्वासी अनन्तसम्म सुरक्षित छ। तर याद गरौं, ख्रिस्ट यीशुमा हो यो प्रतिज्ञा, यो सत्यता चाहिँ ख्रिस्ट यीशुमा हुनेहरूको बारेमा हो। यहाँ हामी ख्रिस्ट यीशुसँग यति नजिक पारिएका छौं भन्ने कुरा यहाँ दर्शाएको छ। ख्रिस्ट यीशुमा, उहाँभित्र, अर्थात यदि म दण्डको आज्ञामा पर्ने हो भने त ख्रिस्ट यीशुमाथि दण्डको आज्ञा पर्नुपर्ने हुन्छ, तर त्यो असम्भव छ। पहिलो योहन्ना 4:17 यो ज्यादै सुन्दर पदलाई विचार गर्नुहोस्। पहिलो योहन्ना 4:17 लेखेको छ, न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको छ, किनभने जस्तो उहाँ हुनुहुन्छ त्यस्तै हामी पनि यस संसारमा छौं। जस्तो उहाँ हुनुहुन्छ त्यस्तै हामी पनि छौं। दण्डको आज्ञा उहाँमाथि पर्ने छैन, उहाँले एकचोटि त्यो भोगिसक्नुभयो सारा संसारको लागि, उहाँ फेरि मर्नुहुने छैन। उहाँसँगै म जोडिएको छु, ख्रिस्ट यीशुमा छु, त्यसले दण्डको आज्ञा मलाई हुने छैन, म सुरक्षित छु। अब हो, विश्वासी कहिले पनि न्यायमा पर्ने छैन भनेर भनिएको छ, तर अर्कोतिर विश्वासीले चाहिँ, हरेक विश्वासी ख्रिस्टको न्याय आसनमा उभिनुपर्छ र आफ्नो हिसाब लेखा दिनुपर्छ भनेर पनि भनिएको छ नि। रोमी 14:10 हेर्नुहोस् एकचोटि, तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ? किनकि हामी सबै ख्रिस्टको न्यायसनका सामु उभिनेछ। त्यसैले आपसमा यसो जुदे जस्तो देखिन्छ, एकातिर चाहिँ दण्डको आज्ञा छैन ख्रिस्ट यीशुमा हुनेहरूलाई, तर अर्कोतिर हामीहरू सबै विश्वासीहरू चाहिँ ख्रिस्टको न्यायसनको सामु उभिनेछौ भनेछ। पहिलो कुरा, विश्वासी उसका पापहरूको निम्ति दोषी ठहराइन र दण्डमा पर्न न्यायकर्ता रूपी परमेश्वरको सामु कहिले पनि उभिनुपर्ने चाहिँ छैन। यो दण्डको आज्ञा र सजाय उसको सट्टामा मरिदिनुहुने ख्रिस्ट यीशुले पहिले भोगिसक्नुभयो। यो पनि याद गर्नुहोस् कि विश्वासी यदि एउटै पापको लागि मात्र दोषी ठहरिन सकिन्छ भने त्यो नै उसलाई अनन्तसम्म नरकको आगोमा पुर्याउन पर्याप्त हुन्थ्यो, तर दण्डको आज्ञा उसमाथि छैन भन्छ। तर अर्कोतिर विश्वासी जनले चाहिँ आफ्नो जीवनमा, ख्रिस्ट जीवनमा विश्वासी भएदेखि यता उसले परमेश्वरप्रति कतिको विश्वास योग्य भएर उहाँको सेवा गर्यो भन्ने कुराको लेखा चाहिँ उसले ख्रिस्टको न्याय आसनमा बुझाउनु पर्छ। त्यहाँ चाहिँ सवाल उसलाई दण्ड दिने कि नदिने भन्ने होइन, तर उसलाई इनाम दिने कि नदिने भन्ने हुन्छ। जसरी पहिलो कोरिन्थी 3:12-15 उल्लेख छ, पहिलो कोरिन्थी 3:12-15 अब कुनै मानिसले त्यस जगमाथि सुन चाँदी रत्नहरू काठ घाँस परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ, किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ। अनि हरेकको काम त्यो कस्तो किसिमको रहेछ भने आगोले जाँच गर्नेछ। कुनै मानिसको काम जो उसले त्यसमाथि बनाएको छ रहिरह्यो भने उसले के पाउनेछ? इनाम पाउनेछ। कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ, मुक्ति गुमाउनेछ त भनेको छैन, बरु उल्टो के भनेछ? तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगो बाटो भएर उम्के जस्तो। इनाम नपाए पनि उसको मुक्ति चाहिँ सुरक्षित छ भन्ने कुरा खण्डले देखाउँछ। इनाम गुमाउनु भनेको मुक्ति गुमाउनु होइन। सबैभन्दा अविश्वास योग्य एउटा क्रिस्चियन समेत ख्रिस्टको न्यायसँगको सामु बचाइनेछ, पहिलो कुरा तिनको पन्ध्र अनुसार, र दण्डको आज्ञामा पर्ने छैन। यो कुनै दण्डको आज्ञा छैन भन्ने कुरालाई बुझ्नलाई चाहिँ नुहको समयमा बनाइएको जहाजलाई विचार गर्नुहोस्। जो जो जहाजमा जहाजभित्र थिए उनीहरूमाथि दण्डको आज्ञा परेन, उनीहरू सुरक्षित थिए। त्योभन्दा त्यो बाहेक अरू कुनै सुरक्षित ठाउँ नै थिएन। यो एउटै मात्र सुरक्षाको ठाउँ थियो नुहको समयमा, जहाजभित्र। आज ख्रिस्ट येशु नै हाम्रो सुरक्षाको जहाज हुनुहुन्छ। जो जो उहाँमा अवस्थित छन् तिनीहरू सुरक्षित छन्, सुनिश्चित छन्, र परमेश्वरको न्यायमा पर्ने कुनै खतरामा छैन। अनि यो दुईटा बहुमूल्य शब्दहरू ख्रिस्ट येशुमा, रोमी 8:1 बाट के बुझ्छ भने, यो जति पनि कुराहरू अब रोमी 8 अध्यायमा जति पनि सुन्दर आशिषहरूको कुराहरू हामी पढ्न थाल्छौँ, यो चाहिँ केवल ख्रिस्ट येशुमा हुनेहरूको लागि मात्र हो। हरेक साँचो विश्वासी ख्रिस्ट येशुमा छ। त्यो कुरा चाहिँ गलाती 3:26-28 हामी पढ्छौँ। गलाती 3:26 किनकि ख्रिस्ट येशुमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हो। किनकि तिमीहरू जतिले ख्रिस्ट भित्र बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रिस्टलाई पहिरेका छौ। अब त्यहाँ न यहुदी रह्यो, न ग्रीक, न कमारा, न स्वतन्त्र, न पुरुष, न स्त्री, किनकि ख्रिस्ट येशुमा तिमीहरू सबै एक हो। ख्रिस्ट भित्र बप्तिस्मा लिएका अथवा भएकाहरू, विश्वासद्वारा त्यो भएकाहरू, उनीहरू ख्रिस्ट येशुमा छन्। यही वाक्यांश चाहिँ रोमी 6:23 पनि हामीले पढेका थियौँ। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशु ख्रिस्टमा अनन्त जीवन हो। ख्रिस्ट येशुमा उनीहरूलाई कुनै दण्डको आज्ञा छैन। ख्रिस्टमा हामी साँच्चै नै आशिषित छौँ, सबै आत्मिक आशिषहरूले आशिषित छौँ स्वर्गीय स्थानहरूमा, एफेसी 1:3। अब रोमी 8:2 लेखेको छ, किनकि ख्रिस्ट येशुमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छछ। रोमी 7:24 प्रश्न गरिएको थियो, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला? रोमी 8:2 जवाब दिएको छ, ख्रिस्टले मलाई छुटकारा दिइसक्नु भयो। रोमी 7 चाहिँ अवस्थाको बयान थियो। एउटा विश्वासी जो संघर्ष गरिरहेछ आफ्नो पवित्र जीवन जिउनलाई, उसको संघर्षरत अवस्थाको बयान थियो भने, अब 8 चाहिँ अब परमेश्वरले विश्वासीको ध्यान चाहिँ उसको अवस्थामा होइन, तर उसको ओहदामा ध्यान केन्द्रित गराउनुहुन्छ। जुन ओहदा चाहिँ उसले ख्रिस्ट येशूमा पाएको छ, अनि जुन ओहदा चाहिँ सिद्ध छ, अचुक छ, अपरिवर्तनीय छ, त्यसमा हेर ख्रिस्ट येशुमा भन्दै हुनुहुन्छ। यो यति महत्वपूर्ण छ कि जति हामी विश्वासी भएर हाम्रो ख्रिस्ट येशुमा भएको ओहदालाई ध्यान दिन्छौँ, त्यसमा मन लगाउँछौँ, त्यति नै हाम्रो अवस्था बदलिन्छ, त्यति नै हाम्रो वास्तविक अवस्थामा परिवर्तन र प्रभाव आउँदछ। अब रोमी 8:2 चाहिँ दुईटा व्यवस्थाको उल्लेख गरेको छ भन्ने कुरामा ध्यान दिनुहोला। जसरी दुईटा व्यवस्थाको एउटा उदाहरण दिउँ, आज म यो क्लास रेकर्ड गर्नलाई चाहिँ नानाघाटबाट प्लेनबाट उडेर आएँ। प्लेन एउटा ज्यादै ठुलो धातु, प्लास्टिक र विभिन्न पार्ट पुर्जाहरूले बनेको मेसिन हो। अनि भू आकर्षणको नियमले त भन्छ एउटा धातुले बनेको विशाल जस्तो चिज आकाशमा यदि यसरी राखिएको छ भने त्यो त खस्नुपर्छ, हवाजहाज खस्नुपर्छ। तर अर्को नियम पनि छ, त्यो चाहिँ हवाई उड्डयनको नियम हो अथवा हवाई उड्डयनको नियम। जुन व्यवस्था चाहिँ हामी भनौँ त्यो चाहिँ भू आकर्षणको नियमलाई पनि मात गर्न सक्छ र त्यो उड्डयनको नियमले गर्दाखेरि त्यो धातुको गरुङ्गो हवाई जहाज चाहिँ राम्ररी उड्न र नखस्नलाई सम्भव तुल्याउँछ। र भू आकर्षणको नियमलाई जित्छ। त्यस्तै गरी पाप र मृत्युको व्यवस्थाले म पराजित हुन्छु, म लड्छु म आफैमा, हामीले रोमी 7:23-25 हेर्यौं। तर ख्रिस्ट येशूमा भएको जीवनको आत्माको व्यवस्था, यो अर्कै व्यवस्थाले चाहिँ म पाप र मृत्युको व्यवस्थामाथि विजयी हुन सक्छु र म परमेश्वरलाई खुसी पार्ने पवित्र जीवन जिउन सक्छु भन्दै चाहिँ मलाई छुटकारा दिएको छ त्यो पाप र मृत्युको व्यवस्थाबाट, यो अर्कै व्यवस्थाले। यो कुन व्यवस्था हो? यो चाहिँ ख्रिस्ट येशूमा जीवनको आत्माको व्यवस्था हो। अब ख्याल गर्नुहोस्, तीन पदमा चाहिँ व्यवस्थाले त्यहाँ गर्न नसक्ने केही कुराहरू छन् भन्ने कुरा यहाँ पढ्छौ। किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन सकेन, व्यवस्थाले केही कुराहरू गर्न सक्दैन। व्यवस्था धर्मी छ तर उसले धर्मी ठहराउन सक्दैन, व्यवस्था पवित्र छ तर त्यसले पवित्र बनाउन सक्दैन। व्यवस्थाले मलाई चाहिँ म पापी छु भनेर बताउन चाहिँ सक्छ तर मलाई पवित्र जन बनाउन सक्दैन। जसरी ऐनाले तिम्रो अनुहार फोहोर छ भनेर चाहिँ भन्न सक्छ तर त्यो ऐनाले मेरो अनुहार सफा गर्न सक्दैन। जुन कुरा व्यवस्थाले गर्न सकेन अब परमेश्वरले गर्नुभयो भन्दैछ। जुन काम व्यवस्थाले गर्न सकेन मुक्तिदाता प्रभु येशू ख्रीष्टले गर्नुभयो। प्रश्न उठ्छ, व्यवस्थाले किन सकेन, किन कमजोर भयो व्यवस्था? समस्या फेरि व्यवस्थापट्टि होइन तर म पट्टि हो जो चाहिँ शरीरद्वारा कमजोर भयो। व्यवस्था चाहिँ मेरो पापको कारण चाहिँ कमजोर भयो। वास्तवमा व्यवस्था एकदम शक्तिशाली र सामर्थ्यवान छ। यदि कसैले व्यवस्थाको सबै आज्ञाहरू पालन गर्दछ सिद्ध रूपमा भने व्यवस्थाले जीवन दिन सक्दछ भन्ने कुरा हामीले अघि नै लुकाको 10:25-28 पदमा पढेका थियौँ, फेरि पढौँ। लुका 10:25-28 अनि हेर, कुनै एकजना व्यवस्थाको गुरु उठेर यसो भन्दै उहाँलाई परीक्षा गरे, गुरुजी अनन्त जीवनको अधिकारी हुनलाई म के गरौं? उहाँले उनलाई भन्नुभयो, व्यवस्थामा के लेखेको छ, तिमी कसरी पढ्छौ? अनि उनले जवाब दिने भने, तिमीले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले आफ्नो सारा बलले र आफ्नो सारा मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। अब प्रभु येशूले के भन्नुभयो? तिमीले ठिक उत्तर दिएका छौ, आनन्द जीवन पाउन व्यवस्था पूर्ण रूपले पालन गर्नुपर्छ, तिमी त्यही गर अनि तिमी जीवनै छ। शक्तिशाली छ, जीवन दिन सक्छ तर सबै पालन गर्नुपर्छ, शर्त त्यति छ। समस्या त्यसैले के छ भने हामी चाहिँ कसैले पनि व्यवस्था पूर्ण रूपमा त्यसरी पालन गर्न सक्दैन, त्यसैले व्यवस्थाले हामीलाई जीवन दिन सक्दैन, त्यसले आशिष ल्याउन सक्दैन हामीलाई, त्यसले श्राप मात्र ल्याउन सक्छ। जसरी गलाती 3:10-11 भन्दछ, गलाती 3:10-11 किनकि जतिजना व्यवस्थाका कामहरू बाटक हुन् तिनीहरू श्राप मनि छन्, किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्। लागि नरहने, लागिरहनुपर्छ आशिष पाउनलाई त तर छैन गर्न सक्ने कोही। त्यसैले 11 पद, तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ, किनभने धर्मी जन विश्वासद्वारा जिउनेछ। परमेश्वरले अर्कै हामीलाई जीवन दिने उपाय गर्नुभयो जसमा चाहिँ हाम्रो भाग चाहिँ केवल विश्वास गर्नुभयो क्रुसमा मर्नुभएको प्रभु येशू ख्रीष्टमाथि। एउटा उदाहरण ल्याउँ, यो कमजोरी चाहिँ हाम्रो हो व्यवस्थाको होइन भन्ने बुझ्नलाई। एउटा बलियो लङ्गरलाई आफ्नो सोसाइमा राख्नुहोस्। त्यो फलामले बनेको अङ्कुशी भएको त्यो बलियो लङ्गरले त पक्रन त सक्छ, तर तपाईँले त्यो लङ्गरलाई चाहिँ हिलो, एउटा गिलो हिलो को माटोभित्र झार्नुभयो भने के त्यसले पक्रन सक्छ र? पक्रनलाई त बलियो चट्टान चाहिन्छ उसलाई अड्कन ठाउँ। हिलोमा त लङ्गर जतिसुकै भारी र बलियो भए पनि सक्दैन। त्यसैले यसरी भन्न सक्छौ, जुन कुरा लङ्गरले हिलोद्वारा कमजोर भएकोले गर्न सकेन भने जस्तै रोमी आठ अध्यायमा चाहिँ जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन। समस्या परमेश्वरको पवित्र व्यवस्थाको होइन, समस्या चाहिँ हाम्रो पापपूर्ण शरीरको हो। अनि हेर्नुहोस् रोमी आठको तीनमा चाहिँ पावलले सुसमाचारलाई प्रस्तुत गरेको कुरालाई चाहिँ हामी ध्यान दिन्छौँ। पदले के बताउँछ? परमेश्वरले आफ्नै प्रिय पापरहित पुत्र प्रभु येशु ख्रीष्टलाई पठाउनु भयो, हाम्रो स्थानमा उहाँलाई राखेर दण्डको आज्ञा दिनुभयो र हाम्रा पापहरूको निम्ति उहाँ मर्नुभयो। किन पिताले आफ्नो पुत्रलाई यस्तो दण्डको आज्ञा दिनुभयो र मर्न दिनुभयो? ताकि हामी धार्मिकताका निम्ति जिउँ भनेर। रोमी आठको चार पद, त्यसैले तीन र चार पद, किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा गर्न कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानता र पापको निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो। यसैले कि, यस उद्देश्यले कि व्यवस्थाको धार्मिकता हामीमा, हामीभित्र जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्छौ, पूरा होस् भनेर। अब यही कुरा पहिलो पत्रुस दुईको चौबिसमा पनि छ। पहिलो पत्रुस दुईको चौबिस पदमा लेखेको छ, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। पापको निम्ति भनेको छ, अर्थात पापको निम्ति बलिदानको रूपमा, जसरी हामीले भजनमा गाउँछौ, लिए मेरो दण्ड स्थान। दोस्रो कुण्डी पाँचको एक्काइससित पनि एकचोटि तुलना गरौँ। यो दोस्रो कुण्डी पाँचको एक्काइसमा लेखेको छ, किनकि उहाँमा हामी परमेश्वरका के बन्न पाऊ? धार्मिकता बन्न पाऊ भनेर। पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति के तुल्याउनु भयो? पाप तुल्याउनु भयो। पापको निम्ति बलिदान को निम्ति उहाँलाई पठाउनु भयो। दण्डको आज्ञा भन्नाले फेरि परमेश्वरको न्याय खस्नु एक व्यक्तिमाथि, पापको निम्ति परमेश्वरको न्याय मेरो शिरमाथि खसेन तर मेरो सट्टामा क्रुसमा जानुहुने प्रभु येशु ख्रीष्टमाथि खस्यो। अनि जब उहाँ क्रुसमा मर्नुभयो, अब म मर्नु नपरोस् भनेर उहाँ मर्नुभएको हो। ख्रिस्ट येशुमा हुनेहरूलाई दण्डको आज्ञा छैन। परमेश्वरको इन्साफ रूपी आगोले भनौ क्रुस र त्यस वरिपरिको ठाउँलाई जलाइदियो, ताकि जब म क्रुसको फेदमा विश्वासद्वारा खडा हुन्छु, परमेश्वरको इन्साफले मलाई जलाउँदैन। किनभने प्रकृतिमा पनि आगोले एकचोटि खाइसकेको ठाउँलाई दुईचोटि खाँदैन। रोमी आठको चार पदमा धार्मिकता, व्यवस्थाको धार्मिकता हामीमा पूरा होस् भनेछ, अर्थात धार्मिकताले अथवा धर्मी मागहरू भन्ने माने आउँछ यो धार्मिकता भन्नाले, अर्थात व्यवस्थाको केही निश्चित मागहरू छन्, व्यवस्थाले केही मागहरू राखेको छ, धर्ममय मागहरू, धर्मी जीवन बिताउनु पर्छ भन्दछ, सिद्ध रूपमा परमेश्वरलाई प्रेम गर्नुपर्छ भन्दछ व्यवस्थाले, आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुपर्छ भन्दछ व्यवस्थाले। यी व्यवस्थाको मागहरू हुन्, यी धर्ममय छन्, अब म कसरी पूरा गर्न सक्छु, मैले कसरी व्यवस्था पालन गर्न सक्छु? हो, पवित्र आत्माको व्यक्तित्व र सामर्थ्यले बाहेक यो असम्भव छ। तर उहाँमा चाहिँ यो सम्भव छ। ख्याल गर्नुहोस् यो पदमा चाहिँ व्यवस्थाको यो धर्मी मागहरू धार्मिकता हामीद्वारा पूरा होस् भनेको छैन तर हामीमा पूरा होस् भनेको छ। यो चाहिँ परमेश्वरले आफ्नो सामर्थ्यद्वारा र उहाँको कार्यद्वारा उहाँको आत्माद्वारा म भित्र गर्नुहुने काम हो। को भित्र जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछौ। शरीर भन्नाले जुन म गर्दछ आफैमा आफैद्वारा मैले फलाउने फल शरीर। आत्मा भन्नाले जे परमेश्वरले गर्नुहुन्छ म भित्र हुनुहुन्छ उहाँ म भित्र अन्तर्वास गर्नुहुने पवित्र आत्माले गर्ने काम जो आत्माद्वारा हिँड्छ। व्यवस्थाले माग गर्छ कि मैले परमेश्वरलाई र मेरो छिमेकीलाई मैले प्रेम गर्नुपर्छ। यी दुई आज्ञाहरू चाहिँ दस आज्ञाको सार हुन्। वास्तवमा परमेश्वर सम्पूर्ण आज्ञाहरूको सार चाहिँ यही नै हो। प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो भनेर रोमी 13:8-10 गलती 5:14 पनि व्यवस्था पूरा गर्ने हो भने यसको चाबी नै प्रेम हो भन्ने कुरा देख्छौ। तर प्रेम हामीमा कसरी हुने हो? हामीमा हुने हो भने त यसको चाबी चाहिँ के हो? पवित्र आत्मा हो। पवित्र आत्माद्वाराको नियन्त्रित हिँडाइ हो जुन कुरा चाहिँ गलती 5:13-23 हामी पढ्छौ। गलती 5:13 किनभने भाइहरू हो स्वतन्त्रताका निम्ति तिमीहरू बोलाइएका छौ तर यति होस् यो स्वतन्त्रता शरीरका लागि मौका नबनोस् तर प्रेमद्वारा एक अर्काको सेवा गर। किनकि सारा व्यवस्था एउटै शब्दमा अर्थात् तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भन्ने कुरामा पूरा हुन्छ। तर यदि तिमीहरू एकअर्कालाई टोक्छौ र निल्छौ भने होसियार नत्र त तिमीहरू एकअर्काद्वारा नष्ट होला। तर म यो भन्दछु आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैनौ। किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरोधमा अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न नसक भनेर यिनीहरू एकअर्काको विरोधमा छन्। तर तिमीहरू आत्माद्वारा डोरेनछौ भने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ। अब शरीरका कामहरू प्रकट छन् ती यी हुन् परस्त्री गमन व्यभिचार अशुद्धता कामुकता मूर्ति पूजा टुनामुना शत्रुता झगडा डाह क्रोध विरोध फुट दलबन्दी द्वेष हत्या मतवालापन मोज मजा र यही प्रकारका कुराहरू जुन कुराहरूका विषयमा म तिमीहरूलाई पहिले भन्दछु अनि जसरी अघि नै भनिसकेको पनि छु यस्ता यस्ता काम गर्नेहरू परमेश्वरको राज्यका हकवाला हुने छैनन्। तर आत्माको फल हो प्रेम आनन्द मेलमिलाप सहनशीलता कृपा भलाई विश्वास नम्रता संयम यस्ता कुराहरूको विरोधमा कुनै व्यवस्था छैन। पवित्र आत्माले तब जब हामी उहाँलाई नियन्त्रण गरिदिन्छौ तब पवित्र आत्माले चाहिँ त्यो प्रेम ममा फलाउने काम गर्नुहुँदो रहेछ भन्ने कुरा यहाँ देख्छौ। किनभने यो उहाँको फल हो उहाँको काम यही हो। म सक्दिनँ तर उहाँ सक्नुहुन्छ। जब एक व्यक्ति परमेश्वरको आत्माको भरमा हिँड्दछ आत्मामा हिँड भनेको आत्माको भरमा हिँड जस्तै एकजना मान्छे एउटा लट्ठीको भरमा हिँड्छ त्यसैले नयाँ जन्मेका नयाँ सृष्टिहरू हो आफै सक्दैनौ गर्न खोज्यो भने सङ्घर्षमा आए म कति अभागी मानिस म भित्र कुनै असल कुराले बास गर्दैन भन्ने ठाउँमा पुग्छौ। त्यसैले पवित्र आत्माको पूरै बलमा उहाँको भरमा हिँड आत्मा मिड र तिमीले शरीरको अभिलाषा कुनै दिल पूरा गर्नुपर्ने छैन। जब हामी आत्माको भरमा हिँड्छौ उस भित्र चाहिँ परमेश्वरले काम गर्न पाउनुहुन्छ र उहाँले उहाँको धर्मी जीवन प्रकट गर्ने मौका पाउनुहुन्छ। किनभने हामी उहाँको हातका कारिगरी हौ भनेर FC 2:10 पनि बताउँछ। एकातिर परमेश्वरको व्यवस्था पालन गर्नु मलाई अर्थात् मेरो शरीरलाई असम्भव छ तर अर्कोतिर म भित्र हुनुहुने परमेश्वरलाई चाहिँ ती पालन नगर्नु असम्भव छ जब म उहाँलाई म भित्र उहाँको काम गर्न दिन्छु। जुन कुरा शरीरले कहिले गर्न सक्दैन त्यो परमेश्वरले गर्न सक्नुहुन्छ। मुक्ति नपाएको व्यक्तिले जीवन बिताउन सक्ने कुरा चाहिँ एउटा मात्र छ भन्ने कुरालाई एकछिन विचार गर्नुहोस्। ऊ शरीरमा छ, त्यसैले ऊ शरीर अनुसार नै जिउनुपर्छ, शरीर अनुसार नै हिँड्नुपर्छ। रोमी 8:8 यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। अनि यो कुरा चाहिँ हामी 4 भएको शब्दहरूसँग तुलना गर्दैछौ। रोमी 8:4 चाहिँ यसैले कि व्यवस्थाको धार्मिकता हामीमा जो शरीर अनुसार होइन तर आत्मा अनुसार हेर्दछौ पूरा होस्। एउटा मुक्ति नपाएको व्यक्तिलाई चाहिँ शरीरमा हिँड्नु बाहेक अर्को विकल्प नै छैन, किनभने उसँग अन्तर्वास गर्ने चाहिँ पाप स्वभाव छ अनि पूरै त्यसको बन्धनमा रहेको छ। शरीर अनुसारको यस हिँडाइलाई चाहिँ विभिन्न ठाउँमा बयान गरेको छ, जसकै FC 2:1-3 हामी पढ्नेछौ। अनि तिमीहरूलाई अर्थात अपराध र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनु भयो। ती पापमै तिमीहरू बितेको समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात त्यस आत्मा शैतान अनुसार हिँड्थ्यौ, जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरू अविश्वासीहरूमा काम गर्छ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसहरू पूरा गर्दै बितेको समयमा हामी अविश्वासी हुँदा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं, शरीर हिँडाइ त्यस्तो थियो। FC 4:17-19 पनि शरीर अनुसारको हिँडाइलाई बयान गरेको छ। FC 4:17-19 यसकारण म यो भन्दछु र प्रभुमा गवाई दिन्छु, तिमीहरू अब उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समझ अँध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धपनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरान भएका छन्, उनीहरूसँग परमेश्वरको जीवनै छैन। 19 लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा साथ गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। अविश्वासीलाई विकल्प छैन, तर मुक्ति पाएको व्यक्तिको सवालमा भने चाहिँ सवाल कुरा बेग्लै छ। ऊ चाहिँ आत्मामा हुन्छ भनेर बयान गरेको छ रोमी 8:9। तर साँच्चै परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ। उसभित्र परमेश्वरको पवित्र आत्माले अन्तर्वास गर्नुहुन्छ, उसको जीवनमाथि परमेश्वरको पवित्र आत्माको उपस्थितिले प्रभुत्व जमाउनुहुन्छ। अनि यदि उसको चाल ठिक छैन भने तिमीहरू शरीरमा हिँड्न सक्छ एउटा विश्वासी, र उसको चाल यसरी ठिक छैन भने पनि पवित्र आत्माले आफू शोकित भएको महसुस चाहिँ उसलाई गराउनुहुन्छ। जसरी FC 4:30 लेखिएको छ, पवित्र आत्मालाई शोकित नपार जसले तिमीहरूलाई छुटकाएको दिनसम्म छाप मार्नु भएको छ। अब मुक्ति पाएको व्यक्ति हो, आत्मामा छ, तर ऊ चाहिँ पुरै शरीरको अब प्रभुत्वमुनि छ भनेर भन्न मिल्दैन। कुनै पनि बेला ऊ शरीरमा हुन सक्छ तर पूर्ण रूपमा शरीरको प्रभुत्वमा छ भनेर चाहिँ एउटा मुक्ति पाएको विश्वासीको स्वरमा भन्न सकिँदैन। ऊ त ऊ पापमा फस्न सक्छ तर ऊ पापमा लागिरहने काम चाहिँ गर्दैन। यो कुरा चाहिँ पहिले हुन 3 पाइन्छ, ऊ पापमा जिरहँदैन, पाप गरिरहँदैन। ऊ चाहिँ पापमा फस्न पुग्दा, पाप गर्न पुग्दा, ऊ पापमा हिँडिरहेछ भने पवित्र आत्माले उसलाई कायल पार्नुहुन्छ। अनि उसले कि त स्वीकार गर्दछ अनि ऊ ठिकमा आउँदछ र पापमा हिँड्न छोड्छ, तर स्वीकार गर्दैन भने चाहिँ उसलाई परमेश्वरले ताडना दिनुहुन्छ र त्यसद्वारा उसलाई चाहिँ परमेश्वरले धार्मिकताको मार्गमा फर्काएर ल्याउनुहुन्छ। यो कुरा चाहिँ 1 Cor 11:31-32 पढ्छौ। 1 Cor 11:31-32 किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिने छैन। यसको मतलब हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने चाहिँ हामीलाई परमेश्वरले लक्ष्य ल्याउनु पर्दैन। 32 पद, तर संसारसँग हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताडा नपाउँछौँ। तर हामी स्वीकार गर्दैनौँ भने, जस्तै कोरिन्थीका विश्वासीहरू त्यस्तो भइरहेको थिए, उनलाई ताडन दिनु पर्यो, कोही बिरामी भयो, कोही मरे, तर यसको मतलब उनीहरूलाई चाहिँ परमेश्वरले कहिले त्याग्नु भएन। आफ्ना छोरा छोरीसँग जस्तो व्यवहार गर्नुभयो र ताडन दिनुभयो। संसारसित त दण्ड त दिनुहुन्न भने चाहिँ, त्यसैले कुनै न कुनै हिसाबले ऊ आज्ञा पालनको मार्गमा फर्काइन्छ। विश्वासी जनले कुनै एउटा घडीमा शरीरका कुनै पनि कामहरूलाई प्रकट गर्न सम्भव छ, तर उसको जीवन शरीरका कामहरूकै प्रभुत्वमुनि रहेको हुँदैन। किनभने गलाती 5:21 हेर्नुहोस् त, यहाँ यसरी लेखेको छ, गलाती 5:21 अन्तिममा चाहिँ यस्ता यस्ता काम गर्नेहरू, त्यो शरीरका कामहरूको सूचीहरू बताएपछि भनेको छ, यस्ता यस्ता काम गर्नेहरू पुरै शरीर कामहरूको प्रभुत्वमुनि, शरीरकै प्रभुत्वमुनि जिइरहनेहरू, यस शरीरकै कामहरूको गर्ने आदत भएकाहरू परमेश्वरका राज्यका हकवाला हुने छैन। ऊ विश्वासी होइन, वर्तमान कालमा यस्तो काम गरिरहनेहरू जो दिनमा लागिरहन्छन् उनीहरू परमेश्वरको हकवाला हुने छैन। यो कुरालाई चाहिँ हामी 1 कुरिन्थी 6:9-11 पनि तुलना गरौँ। पहिलो पनि 6:9-11 के यो तिमीहरूलाई थाहा छैन, अधर्मीहरू परमेश्वरको राज्यको हकवाला हुने छैन। धोका नखा, व्यभिचारीहरू, मूर्ति पूजकहरू, परस्त्रीगामीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली बक्नेहरू र धुताहरू परमेश्वरको राज्यको हकवाला हुने छैनन्। अनि तिमीहरू मध्ये कतिजना यस्तै थियौ भनेको छौ, होइन थियौ, तर तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठहरिएका छौ। यहाँ भिन्नता राखिएको छ, साँचो विश्वासी पापमा लागिरहँदैन भनेर। यद्यपि उसमा चाहिँ जीवन जिउने क्रममा कति पटक ऊ लड्छ, ऊ पापमा फस्छ, ऊ पापमा हिँड्न पुग्छ, तर ऊ त्यसैमा जिइरहँदैन। एफसी 5:5 पनि हेरौँ, एफसी 5:5, किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्यभिचारीले वा शुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो, ख्रिष्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। यो सत्यता त स्पष्ट छ कि त्यसैले एउटा विश्वासी पूर्ण रूपमा शरीरकै प्रभुत्वमुनि जिउँदैन भन्ने कुरा, तरै पनि बाइबलले यो स्पष्ट बताउँछ कि साँचो विश्वासी शरीरद्वारा नियन्त्रित हुन चाहिँ सक्छ। अब रोमी 8:18 यसको चर्चा त गर्दैन, तर रोमी 13:12-14 गर्दछ। रोमी 13:12-14, रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं, दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौं, मोज मजा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा होइन, न त झगडा र डाहामा नै। 14 पद, तर प्रभु येशु ख्रिस्टलाई पहिरा अनि कुकामनाहरू पूरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। अनि 1 कुरिन्थी 3:1-3 पनि कोरिन्थीहरूलाई चाहिँ म तिमीहरूसँग आत्मिकहरूसँग जस्तै कुरा गर्न सकिनँ, तर ख्रिस्टमा दुधे बालकहरूसँग शारीरिकहरूसँग जस्तै भनेर पावलले लेखे। त्यसैले एक विश्वासी ऊ आत्मामा छ, तर ऊ शरीरमा भएको मान्छे जस्तै हिँड्न सक्छ, अनि त्यसरी हिँड्नु चाहिँ एउटा नयाँ सृष्टि भइसकेको व्यक्तिलाई को निम्ति चाहिँ ज्यादै बेमेल कुरा हो, यो अनियमितता हो, यो ठूलो दुःखको कुरा हो। त्यसैले घरिघरि नयाँ नियममा यस्ता अर्थीहरू दिनु परेको छ कि शरीरमा नहिँड, ख्रिस्टलाई पहिर, शरीरको लागि कुनै प्रबन्ध नगर इत्यादि। अनि रोमी 8:5-6 पढ्छौं, किनकि शारीरिक हुनेहरू शरीरकै कुराहरू मन लगाउँछन्, तर आत्मिक हुनेहरू आत्माकै कुराहरू मन लगाउँछन्, किनकि शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो तर आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो. यो मन लगाउँछ भन्ने कुरा चाहिँ पृथ्वीका कुराहरूमा होइन तर माथिको कुराहरूमा मन लगाऊ भनेर कलसी 3:2 पनि उल्लेख छ यो शब्द. शारीरिक हुनेहरू भनेको चाहिँ को हुन्? यो चाहिँ जो चाहिँ पाप पूर्ण आदमीय स्वभावद्वारा नियन्त्रित हुन्छ. यो चाहिँ रोमी 6:21-23 पदमा पनि हामीले अध्ययन गरिसक्यौं. जो पापहरूको दास थिए, किनभने शरीरमा मन लगाउनु चाहिँ, अब 7 परमेश्वरसँग दुश्मनी गर्नु हो, किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन, किनकि यो हुन नै सक्दैन. शरीर सधैँ नै परमेश्वरको विरुद्धमा हुन्छ. यस उदाहरणको लागि चाहिँ पुरान नियमको इजरायलीहरूलाई लिऊ. बन्दी 14 उनीहरू अब कादेश बर्नियामा आइपुगेका थिए, अनि प्रतिज्ञाको देश आफ्नो अधिकारमा लिनलाई उनीहरू प्रवेश गर्नु पर्थ्यो. प्रतिज्ञा परमेश्वरले दिइसक्नु भएको थियो, तर इजरायलीहरूले परमेश्वरलाई अविश्वास गरे. हामी जान सक्दैनथ्यौँ, त्यहाँका मानिसहरू बढे बढेमाका छन्, त्यहाँको सहरहरूको पर्खाल स्वर्गमै सम्म छौँ, हामी उनीहरूको सामु फटेङ्ग्रा जस्तो मात्र देखिन्छौँ भनेर उनीहरूले चाहिँ अविश्वास गरेर अगाडि बढ्न इन्कार गरे. तर पछि परमेश्वरले चाहिँ उनीहरूलाई भन्नुभयो, अब त्यसो भए तिमीहरू कहिले पनि जान पाउने छैन, तिमीहरू उजाड स्थानमै मर्नेछौ भनेर भन्नुभएपछि उनीहरू के भन्न थाले? ल हामी जान्छौ जान्छौ भन्न थाले. परमेश्वरले म तिमीहरूसँग जान्न अब भन्दाखेरि उल्टो अझ पनि उनीहरू चाहिँ अगाडि बढेर उनीहरूले चाहिँ नराम्रोसँग आहार खाने. त्यसले यहाँ के देख्यो भने परमेश्वर साथमा जान्छु भन्दाखेरि उनीहरू जान्न भन्छ, परमेश्वर म तिमीहरूको साथमा जान्न भन्दाखेरि चाहिँ उनीहरू हामी जान्छौ भन्छ. परमेश्वरले जे भन्नुहुन्छ त्यसको हामी ठिक उल्टो गर्छौ. पाप स्वभाव परमेश्वरको व्यवस्थाको अधीनमा होइन विरोधमा छ. यो हुन नै सक्दैन पनि भनेछ व्यवस्थाको अधीनमा. शरीरलाई परमेश्वरको अधीनतामा बस्नु असम्भव छ. मान्छेको पापमय शरीर भनेको मान्छेको पापमय पाप स्वभाव अधीनतामा नबस्ने स्वभावको छ. त्यसैले 5 कुरा हेरौँ जुन चाहिँ शरीरको सम्बन्धमा असम्भव छ भनेर भनिएको छ. पहिलो चाहिँ शरीर चाहिँ बदली गराइनु असम्भव छ. यो विद्रोही छ, अधीनतामा बस्दैन, कहिले बस्दैन, आज्ञाकारी कहिले बन्दैन यो शरीर. त्यसैले परमेश्वर एउटै मात्र उपाय छ शरीरलाई सामना गर्न, उहाँले चाहिँ म शरीरलाई बदल्छु भन्नुहुन्न, होइन, शरीरलाई चाहिँ क्रुसमा टाँगिदिन्छु भन्नुहुन्छ. अनि त्यसैले पटक पटक यो हामी पाउँछौ, यसलाई दण्डको आज्ञा दियो. रोमी 8:3 ख्रिस्टै क्रुसमा टाँगियो. गलाती 2:20, गलाती 5:24 हाम्रो पापको शरीर उहाँसँगै क्रुसमा टाँगियो. रोमी 6:6 दोस्रो कुरा, शरीरलाई सुधार्न पनि सकिँदैन. यो सुधारिन वा पवित्रतामा ल्याइन सकिँदैन. यो भ्रष्ट छ, भ्रष्ट भइरहन्छ, असाध्य दुष्ट छ भनेछ यर्मिया 17:9 मानिसको हृदय सबभन्दा छली हुन्छ. एउटा अनुवादमा भनेछ यसलाई निको पार्न सकिँदैन, असाध्य दुष्ट छ. अनि आजभन्दा 2000 अगाडि चाहिँ परमेश्वरले त्यसलाई सुधार गर्न आउनु भएन, त्यसलाई क्रुसमा टाँगिदिनु भयो. यसलाई सधाउन सकिँदैन किनभने यो हट्टी छ, यसको तरिका बदल्न कहिले स्वीकार गर्दैन, यो अपरिवर्तनीय छ. शरीरको काम जस्ताको तस्तै भइरहन्छन् जहिले पनि, जुन चाहिँ गलाती 5:19-21 सूचीमा छ. शरीरको काम यी हुन्, जहिले पनि त्यस्तै गर्छ. शरीरलाई 4 राम्रो बनाउन पनि सकिँदैन, सधैँ उस्तै रहन्छ. यो पतित छ, भ्रष्ट छ, पापमय छ, खराब छ, परमेश्वर विरोधमा छ, विद्रोही छ, हटी छ, घमण्डी छ, भ्रष्ट छ. 5 शरीरलाई परमेश्वरसित मिलाप गराउन पनि असम्भव छ, किनभने एकातिर यो सधैँ परमेश्वरको विरोधमा खडा रहन्छ. गलाती 5:17 हेर्यौं, शरीर आत्माको विरोधमा छ. अनि त्यो कहिलेसित कहिले पनि परमेश्वरसित मिलाप गर्दैन, बरु निरन्तर त्यहाँ युद्ध लडाई जारी रहन्छ। अनि अर्कोतिर परमेश्वर पनि कहिले आफ्नो पवित्र र धर्मी चरित्रलाई चाहिँ यो विपरीतमा रहेको शरीरसँग मिलापमा आउनु पनि सक्नुहुन्न। अब एउटा ख्रिस्टमा रहेको विश्वासीले चाहिँ, परमेश्वरको एउटा सन्तानले चाहिँ एउटा कुरामा चाहिँ रमाट गर्न सक्छ, त्यो के भने गलाती 5:24 लेखिएको छ, अनि जो ख्रिस्टका हुन् उनीहरूले शरीरलाई बासना र लालसाहरूसँगै क्रुसमा टाँगेका छन्। रोमी 8:8 लेखिएको छ त्यसैले, अब यस कारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। शरीरको बारेमा यो कुरा सत्य भएको हुनाले जुन 7 उल्लेख छ, परमेश्वरसँग दुश्मनी गर्नु हो शरीरमा मन लगाउनु, अनि शरीरको मन शारीरिक मन परमेश्वरको व्यवस्थामा को अधीनमा छैन, आउन पनि सक्दैन, त्यसैले शरीरमा उनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैन, अथवा मुक्ति नपाएकाहरूले परमेश्वरलाई खुसी पार्नु असम्भव कुरा हो, असम्भव छ, किनभने हिब्रू 11:6 भन्छ बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ। मुक्ति नपाएकाहरूसँग विश्वास छैन, उनीहरू विश्वास रहित छन् शरीरमा उनीहरू, त्यसैले परमेश्वर खुसी पार्न सक्दैन, शरीरले कुनै पनि हालतले कहिले परमेश्वरलाई खुसी पार्न सक्दैन। अब यो ज्यादै स्वीकार्न गाह्रो मान्छन् धेरै जसो मानिसहरू, किनभने यसको तात्पर्य यो हो कि म ख्रिस्टमा आउनुभन्दा अगाडि जति पनि कामहरू गरे, मानव जति पनि असल कामहरू गरे मान्छेको दृष्टिकोणमा, त्यो चाहिँ परमेश्वरको सामु स्वीकार योग्य थिएन। हामीले कति कुरालाई असल सही प्रशंसा योग्य पनि सायद ठानेका थियौँ होला हाम्रो पहिलाको जीवन हेरेर, तर परमेश्वर तिनमा प्रसन्न हुनुहुन्न थियो। यही पदले भन्दैछ शरीरमा उनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैन, त्यसैले मेरो जीवन विगत जीवनको एउटै कुराले पनि उहाँलाई खुसी पार्न सकेन। परमेश्वरलाई हामीले खुसी पार्न सक्ने एउटै मात्र तरिका छ, त्यो चाहिँ येशु ख्रिस्टद्वारा हो। हिब्रू 13:21 पढौँ, हिब्रू 13:21 पढ्छौ, तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नका निम्ति सिद्ध पारेका हुन् र उहाँको दृष्टिमा जे अति मन पर्दछ सो येशु ख्रिस्टद्वारा तिमीहरूमा गरेका हुन्। यसलाई मैले यसरी अनुवाद गरेको छु, उहाँको दृष्टिमा जे ग्रहण योग्य छ सो येशु ख्रिस्टद्वारा तिमीहरू भित्र गर्दै, परमेश्वरले गर्नुहुँदै हरेक असल काममा उहाँको इच्छा पूरा गर्नका निम्ति तिमीहरूलाई सिद्ध पारेका हुन्। आत्मामा मन लगाउने व्यक्तिको बारेमा चाहिँ अब रोमी 8:7-8 जुन कुरा बताएको छ त्यसलाई उल्टोबाट हेरेर बुझ्न हामी एकछिन समय लिउँ। अब 7-8 चाहिँ शरीरमा मन लगाउनेको कुरा गर्दैछ, तर उल्टोबाट चाहिँ अब आत्मा मन लगाउने चाहिँ कुरा गरौँ न त। अब शरीरमा मन लगाउनु चाहिँ परमेश्वरसँग दुश्मनी हो भने आत्मामा मन लगाउनु चाहिँ परमेश्वरसित मित्रता हो, मिलाप हो। परमेश्वरसित ऊ मित्रतामा हुन्छ, मिलापमा हुन्छ, शान्तिमा हुन्छ, युद्धमा हुँदैन। शारीरिक मन चाहिँ परमेश्वरको व्यवस्थाको अधीनतामा छैन, तर आत्मामा मन लगाउनु चाहिँ अथवा आत्मिक मन चाहिँ परमेश्वरको अधीनमा बस्ने हुन्छ भन्ने अर्थ आउँछ यो उल्टो पाटो हेर्दाखेरि। र त्यस्तै गरी शरीरमा उनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन् भन्ने हुन्छ भने आत्मामा मन लगाउनेहरूले परमेश्वरलाई सधैँ खुसी पार्छ भन्ने कुरा नै बुझ्छ। अब 9 आएर चाहिँ यहाँ भनेको छ, तर साँच्चै परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छ। यहाँ तिमीहरू भन्ने शब्दलाई जोड दिएको छ, शरीरमा हुनेहरूको विपरीतमा अब तिमीहरू चाहिँ शरीरमा छैन, तिमीहरूले त्यसैले परमेश्वरलाई खुसी पार्न सक्छौ। शरीरमा उनीहरूले सक्दैनन्, तिमीहरू चाहिँ शरीरमा छैन, तिमीहरू आत्मामा छौ, तिमीहरूले परमेश्वरलाई खुसी पार्न सक्छौ। यो त अति खुसीको कुरा छ। प्रत्येक विश्वासी आत्मिक छ एक अर्थमा, किनभने उसँग परमेश्वरको आत्मा छ। अविश्वासीहरूसँग परमेश्वरको आत्मा छैन। यहुदा 19 पदमा चाहिँ आत्मा नहुनेहरू पनि भनेको छ। परमेश्वरको पवित्र आत्मा तिमीहरू भित्र के गर्नुहुन्छ? बास गर्नुहुन्छ। भनेको मतलब उहाँ तिमीहरू भित्र तिमीहरूको शरीरलाई आफ्नो घर बनाउनुहुन्छ। पवित्र आत्माको मन्दिर हो तिमीहरूको शरीर भनेको छ 1 कुरिन्थी 6:19-20। अब पाउल यहाँ के भन्दैछन् भने परमेश्वरको आत्मा तिमीहरू भित्र हुनुहुन्छ भने तिमी आत्मामा छौ, अनि आत्मा तिमीहरू भित्र हुनुहुन्न भने तिमीहरू शरीरमा छौ, भनेको बाँचेको छैन। कुनै मानिस भनेको जो कोही सँग ख्रिस्टको आत्मा छैन भने ऊ उहाँको होइन, भनेको ऊ ख्रिस्टको होइन, ऊ ख्रिस्टियन होइन, ऊ बाँचेको छैन। यस पदको तात्पर्य यो स्पष्ट के सिकाइरहेको छ भने साँचो विश्वासी भित्र चाहिँ पवित्र आत्मा अन्तर्वास गरेकै हुन्छ। एउटा व्यक्तिले मुक्ति पाएको छ भने उसँग पवित्र आत्माको अन्तर्वास हुन्छ नै, ऊ आत्माको घेरामा हुन्छ। एक विश्वासी विश्वास गरेकै आधारमा ऊ त्यही शर्तमा ऊ पवित्र आत्मा पाएको हुन्छ। त्यसैले पवित्र आत्मा चाहिँ नपाएको तर मुक्ति पाएको भन्ने त्यस्तो व्यक्ति कोही पनि हुँदैन। साँचो क्रिस्चियन अब उसो शरीरमा अथवा शरीरको घेरामा होइन, ऊ त पवित्र आत्माको घेराभित्र हुन्छ। याद राख्नुहोस्, पवित्र आत्मालाई यहाँ कसरी जनाएको छ? उहाँलाई आत्मा भनेको छ, उहाँलाई परमेश्वरको आत्मा भनेको छ, उहाँलाई अब यहाँ ख्रिस्टको आत्मा पनि भनेको छ। त्यसैले नौ पदमा चाहिँ के पायौं? आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ। 10 पदमा अब हामी के पाउँछौ? ख्रिस्ट तिमीहरूभित्र हुनुहुन्छ। हेर्नुहोस् त, तर ख्रिस्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेको छ, तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ। ख्रिस्ट म भित्र हुनुहुन्छ भन्दैछ रोमी 8:10। रोमी 8:1 चाहिँ के थियो? विश्वासी ख्रिस्ट भित्र छ, ख्रिस्टमा हुनेहरू। यो कति उद्योगको सम्बन्धहरूको कुरा हुँदैछ। यहाँ आत्मा म भित्र हुनुहुन्छ भनेर पनि सिकाउँदैछ, र म आत्मा भित्र छु भनेर पनि सिकाउँदैछ रोमी 8:9। अब रोमी 7:18 त म भित्र कुनै असल कुराले बास गर्दैन अर्थात् मेरो शरीरभित्र भनेर पावलले भन्दै थियो। हो, तर विश्वासीले यो पनि भन्न सक्छ, म जान्दछु कि म भित्र जीवित परमेश्वर बास गर्नुहुन्छ। त्यसैले अब पावलले 10 पदमा बताउन लागेको एउटा कुरा साँचो विश्वासीलाई लागू हुन्छ। त्यो के भने, तपाईँ यदि साँच्चै मुक्ति पाउनु भएको छ भने निम्न कुरा साँचो छ: शरीर पापको कारण मरेको छ। कुन अर्थमा मरेको छ त्यो? तपाईँ शरीरमा मर्नु भएको त छैन। यहाँ मरेको शब्दको माने चाहिँ मरणशील भनेको हो। 11 पदमा हेर्नुहोस् त, तर जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो उहाँको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रिस्टलाई मरेकाहरूबाट बौराई उठाउनु हुनेले तिमीहरूभित्र बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मर्ने शरीर मरणशील शरीरलाई पनि जीवित पार्नुहुनेछ। शरीर पाप कारण मरेको छ भनेको चाहिँ शरीर मरणशील छ पापले गर्दा। पापको कारण यो मर्ने सड्ने रोग लाग्ने सक्ने यो शरीर भनेको छ। विश्वासीको शरीर अहिले चाहिँ छुटकारा पाएको छैन, यो उद्धार रहित छ, यो भविष्यमा चाहिँ छुटकारा पाउनेवाला छ। रोमी 8:23 पछि अध्ययन गर्नेछौँ। विश्वासीको शरीर अहिले नै जीवित पारिएको छैन, तर भविष्यमा चाहिँ पारिनेछ भनेर रोमी 8:11 भन्दैछ। तर आत्मा धार्मिकताको कारणले जीवन हो, जीवन हुनुहुन्छ भन्दा पनि जीवन हो भन्न चाहिँ सही अनुवाद हुन्थ्यो। यो पद विश्वासीको शरीर र उसको आत्मा बीचको तुलना हो। आत्मा मरेको छैन विश्वासीको, त्यो जीवन हो। उसको आत्मा मरेको थियो तर विश्वास गरेको दिनदेखि ऊ जीवित पारियो। एफिसी 2 एक पाँच इत्यादि मेरो आत्मामा म धर्मी ठर्याएकै घडी जीवन पाएको छु, मेरो आत्मा जीवित पार्ने काम मुक्ति पाएकै घडी भइसकेको कुरा हो, तर मेरो शरीर नि, मेरो शरीर त त्यो त जीवित पारिन बाँकी नै छ, भविष्यमा बौरी उठाएको दिनमा पूरा हुनेछ रोमी 8:11 भन्दैछ। ख्रिस्टलाई मरेकाहरूबाट बौराई उठाउनुहुनेले तिमीहरू भित्र बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मर्ने शरीरलाई पनि जीवित पार्नुहुनेछ, यो त भविष्यमा हो। त्यसैले अन्तमा जसले येशूलाई मरेकाहरूबाट बौरेर उठाउनु भयो भनेको चाहिँ यो चाहिँ जसले भन्नाले परमेश्वर पितालाई जनाउँदछ। यदि परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भनेको मतलब यदि तपाईँ बाँचेको हुनुहुन्छ भने तपाईँको निम्ति यो सत्य छ भन्दैछ। परमेश्वरले भविष्यमा तिमीहरूको मरणशील शरीरलाई जो हालमा उद्धार नपाएको शरीर छ, मर्छन् घट्छन् सड्छन् रोगग्रस्त छन्, त्यसलाई जीवित पार्नुहुनेछ। किनभने सर्वशक्तिमान परमेश्वरले यदि ख्रिस्टलाई त्यो ज्यानबाट बौरेर उठाउन सक्नु भयो महिमित शरीरमा भने मेरो यो मरण शरीरलाई पनि त्यसरी नै बौरी उठाउनुहुनेछ। यो चाहिँ विश्वासीको शरीरको बौरी उठाएको सम्बन्धमा सुन्दर प्रतिज्ञा हो। आज तपाईँभित्र हुनुभएको पवित्र आत्माको उपस्थिति चाहिँ के हो? तपाईँको शरीरले बौरी उठाएको अनुभव गर्नेछ भन्ने कुराको ग्यारेन्टी हो, त्यस कुराको जमानी हो। त्यो कुरा चाहिँ अन्तमा एफसी 1:13-14 पढ्नेछ। एफसी 1:13-14 चाहिँ यसरी लेखेको छ, उहाँमा नै तिमीहरूले शक्तिको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मार्यो, जो चाहिँ भनेको पवित्र आत्मा चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। त्यसैले यहाँसम्म हामीले के देख्यौँ भने रोमी 8:1-11 कि विश्वासीलाई चाहिँ अब उसभित्र बास गर्नुहुने पवित्र आत्माले चाहिँ उहाँ जीवनको आत्माको व्यवस्था हुनुहुन्छ जसले गर्दा पाप र मृत्युको व्यवस्थामाथि उसलाई विजय दिन्छ। ऊ चाहिँ शरीरमा होइन तर उहाँको भरमा जब हिँड्छ उसले परमेश्वरलाई खुसी पार्न सक्छ। अनि हरेक विश्वासीभित्र पवित्र आत्मा बास गर्नछ। अनि यसपछिको खण्डमा चाहिँ अझ पवित्र आत्माले कसरी काम गर्नुहुन्छ त, कसरी उसलाई चाहिँ विजय दिनुहुन्छ त भन्ने कुराको सवालमा चाहिँ अध्ययन गर्नेछौँ 12 पददेखि हुन्छ। यो क्लासको अन्त चाहिँ यहीँ गर्नेछौँ। धन्यवाद।